यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। राजनीतिक स्थायित्व विकास र सुशासनको माध्यमबाट देशलाई समृद्धितर्फ लैजानुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। राष्ट्रपतिद्वारा मन्त्री परिषदको सिफारिशमा बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुख नियुक्त। संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अघि बढ़नुपर्ने उप प्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको भनाई। र हमासका शीर्ष नेता इस्माइल हानियाको तेहरानमा हत्या। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ। मन्त्री परिषदको सिफारिशमा नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले बागमती प्रदेश प्रमुखमा कैलालीका दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा रोल्पाका कृष्ण बहादुर घरतीमगर र कर्णाली प्रदेश प्रमुखमा बझाङका यगराज जोशीलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि राष्ट्रपति पौडेलले बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमित शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई आजै मन्त्री परिषदको सिफारिशमा नेपालको संविधान बमोजिम पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व विकास र सुशासनको माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताउनु भएको छ। राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले आज आयोजना गरेको पुरस्कार वितरण समारोहमा राष्ट्रपति पौडेलले आफूसँग भएको क्षमतालाई देश र जनताको हितका लागि सबैले समर्पित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। राष्ट्रपति पौडेलले शान्ति, अहिंसा, स्वतन्त्रता र लोकतन्त्रको पक्षधर डाक्टर रेग्मीको योगदान नेपालको शिक्षा क्षेत्रमा प्रेरणादायी रहेको र त्यसले असल काममा लाग्न सधैँ प्रेरित गर्ने पनि बताउनुभयो। समारोहमा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकार भैरव रिसाललाई डाक्टर दिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार 2080 प्रदान गर्नुभयो। वरिष्ठ पत्रकार भैरव रिसाललाई 1,00,000 रूपियाँ राशि र सम्मान पत्र सहित डाक्टर दिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार 2080 प्रदान गर्नुभएको हो। यस्तै डाक्टर दिल्ली रमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार 2080 जापानी सहयोग नियोग जाइका सम्मानित भएको छ। राष्ट्रपति पौडेलले जाइकालाई प्रदान गर्नुभएको डाक्टर दिल्ली रमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार 2080 जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो आकी मित्सोले ग्रहण गर्नुभएको थियो। समारोहमा राष्ट्रपति पौडेलले नेपालको शिक्षा, खानेपानी, स्वास्थ्य, गरीबी निवारणको क्षेत्रमा जाइकाको सहयोगको सराहना गर्नुहुँदै जाइका जस्तो अन्तर्राष्ट्रिय निकायलाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको बताउनुभयो। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले दिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालयलाई थप व्यवस्थित र प्रविधि मैत्री बनाउने गरी सरकारले काम शुरू गरेको बताउनुभयो। सरकारले नेपाली सेनाका बलाधिकृत रथी अशोक राज सिग्देललाई कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी तोक्न सिफारिश गरेको छ। मन्त्री परिषदको अस्थि सावन 14 गते सोमबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले यही सावन 25 गतेदेखि लागू हुने गरी बलाधिकृत रथी सिग्देललाई कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको जानकारी दिनुभयो। यसै गरी मन्त्री परिषद बैठकले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका निकायहरूमा 59 तथा महिला, बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका कार्यालय र कार्यक्रमहरूका लागि राजपत्रांकित तृतीय श्रेणी वा सोसराका 11 अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै अस्तिको मन्त्री परिषद बैठकले चीन, अस्ट्रेलिया, रूस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत नेपाली आवासीय राजदूतलाई 15 दिनभित्र नेपाल फर्कन सक्ने गरी फिर्ता बोलाउने, विभिन्न 18 देशका लागि आवासीय नेपाली राजदूत नियुक्तिका लागि सिफारिश गर्ने तथा विभिन्न 22 जना नेपाल सरकारका राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृत सचिवहरूको सरूवा गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरूङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटिलाई पूर्णता दिन अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा आज बसेको केन्द्रीय कमिटी बैठकले सबै प्रदेशले केन्द्रीय सदस्यका लागि केन्द्रमा पठाएको सिफारिशका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी कार्यदलले पदाधिकारी र केन्द्रीय सदस्यको नाम सिफारिश गर्ने निर्णय गरेको नेता सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रापाका जिल्ला अध्यक्षहरूको भेला भोलि र पर्सि काठमाण्डुमा हुने भएको छ। भेलामा 77 जिल्लाका अध्यक्षहरूले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। भेलामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेलले पार्टीको नीति विचार सिद्धान्त लगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरूलाई निर्देशन गर्नुहुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। उप प्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा आज ललितपुरमा आयोजित 32 प्रकाश स्मृति दिवस तथा 30 प्रकाश मानवाधिकार पुरस्कार वितरण कार्यक्रममा उप प्रधानमन्त्री पौडेलले लोकतन्त्र नभई मानवाधिकार प्रयोगको अवस्था रहँदैन भन्नेमा सरकार प्रष्ट र यसको संरक्षणका लागि प्रतिबद्ध रहेको धारणा राख्नुभयो। उप प्रधानमन्त्री पौडेलले मानव अधिकारको संरक्षणका लागि राज्यलाई जिम्मेवार बनाउन र नेपालमा न्याय मर्ने छैन भन्ने विश्वास दिलाउन सबै मिलेर थप कार्य गर्न आवश्यक रहेकोमा जोड़ समेत दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले रेडियो नेपाल सबैले सुन्ने राष्ट्रिय माध्यमको रूपमा विस्तार हुनुपर्नेमा जोड़ दिनुभएको छ। रेडियो नेपाल सिंहदरबारमा आज आयोजित स्वागत कार्यक्रममा संचार मन्त्री गुरूङले विज्ञान प्रविधिको विकसित माध्यमहरूसँग प्रतिस्पर्धा गरी रेडियो नेपालले आफ्नो प्रसारणलाई समृद्ध बनाई राष्ट्रको बलियो प्रसारण संस्थाको रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले रेडियो नेपालको विकास सुधारका लागि समयानुकूल कानूनी नीतिगत सहयोग गर्न सरकार तत्पर रहेको पनि बताउनुभयो।
रेडियो नेपाल रेडियो राष्ट्रको हामीले भन्नुपर्ने हो। उसले दावा गरिरहेको छ, त्यसमा हामीले त्यसमा चाहिँ त्यो दावा होइन भन्न पनि सक्दैनौ। कामले पनि जवाब दिन सकेका छैनौँ। हामीले जवाब दिनु पर्दैन, पर्थ्यो। त्यो सरकारले दिनुपर्छ, त्यो मन्त्रीले दिनुपर्थ्यो, त्यो सचिवले दिनुपर्थ्यो, या प्रबन्धकको छ त्यसले दिनुपर्थ्यो, सञ्चालक समितिले दिनुपर्थ्यो। रेडियो नेपाललाई कसरी समृद्ध बनाउने, व्यवस्थित बनाउने, सुरुमा त स्रोत चाहिँ प्रयोग गर्नु पर्यो। स्रोत पुगेन कि, कानूनको चाहिँ केही आधार बनेन कि, प्रशासनमा चाहिँ कमजोरी भयो कि, जनशक्तिमा चाहिँ कम भयो कि, त्यसको चाहिँ के अरे सुझाव उहाँले दिनुहोस्। तर अबको दिनमा रेडियो नेपाल नेपालको सबभन्दा हामी त बयान त गर्छौँ नि, सबभन्दा पुरानो रेडियो त हुँदै हो। एउटा घर पनि छैन हाम्रो रेडियो नेपालको पहुँच्न पुग्यो भन्नु सक्नुपर्छ हामीले। र यति यति जनताको बिच त पुग्यो, कतिले सुन्छ त, कतिले सुन्छ त्यो भन्न सक्नुपर्छ हामीले। त्यसको लागि चाहिँ मैले चाहिँ एउटा मिनिस्टरको हैसियतले के गर्नुपर्छ म सब कुरा तयार छु।
संचार मन्त्री गुरूङले रेडियो नेपालको आर्थिक रूपमा सबल हुँदै जनतालाई सुसूचित गराउने भूमिकामा रही सरकारको सहयोगीका रूपमा रहन सम्बन्धित निकाय संघ संगठन तथा कर्मचारी सबैलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह पनि गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल संचालक समितिका अध्यक्ष राधिका अरियालले रेडियो नेपालको संरचनात्मक प्रविधिगत र व्यवस्थापकीय सुधार गरी वित्तीय र व्यावसायिक क्षमता प्रवर्धन गर्न मन्त्रालयले सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालको विगत र वर्तमान अवस्थाको बारेमा जानकारी गराउनुहुँदै रेडियो नेपालले सार्वजनिक प्रसारण सेवाको ढाँचामा आफ्नो प्रसारण सामग्रीलाई रूपान्तरण गर्दै अगाडि बढ़ेको बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक चन्द्रभूषण लाल दासले रेडियो नेपालले आफ्नो प्रसारण पहुँच देशका सम्पूर्ण भूभागमा पुर्याउन क्रियाशील रहेको बताउनुभयो। आज राष्ट्रिय समाचार समिति राशासा केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित कार्यक्रममा संचार मन्त्री गुरूङले समाचार विषयवस्तु उत्पादनका क्षेत्रमा राष्ट्रिय समाचार समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। परम्परागत कार्यशैली परिवर्तन गरेर परिणाममुखी काममा केन्द्रित हुन निर्देशन दिनुहुँदै मन्त्री गुरूङले देश र जनताको पक्षमा सकारात्मक नतिजा दिने आफ्नो योजनामा दृढ़ भएर अघि बढ़न आग्रह गर्नुभयो। मन्त्री गुरूङले सरकारका संयन्त्रलाई बलियो बनाएर लैजानुपर्ने र सरकारी संस्थामा संरचनात्मक सुधारको आवश्यकता औल्याउनुभयो। मन्त्री गुरुङले संचार सम्बन्धी कानून परिमार्जन आफ्नो प्राथमिकतामा रहेको पनि बताउनुभयो। सो अवसरमा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राष्ट्रिय समाचार समितिलाई सरकारको भरमा मात्र सीमित नराखी आत्मनिर्भर गराउने योजनाका साथ अघि बढ़ेको र पछिल्ला समय सेवा विविधीकरण गरिएको जानकारी गराउनु भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हा, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आवश्यक नीतिगत सुधार सहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल पर्यटन बोर्डले आज आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले सार्वजनिक निजी साझेदारीको बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै पर्यटनलाई चलायमान बनाउन निर्देशन दिनुभयो। गृहमन्त्री रमेश लेखकले मुलुकभरका कारागारमा कैदी बन्दीको संख्या क्षमता भन्दा बढ़िरहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक भएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदी बन्दीको स्वास्थ्य उपचारदेखि सीधा रकम वृद्धि लगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरूरी रहेको बताउनुभयो। त्यसै गरी उहाँले देशमा शान्ति सुरक्षा अमन चयन स्थापित गर्न तथा सुशासनको प्रत्याभूति एवं सुनिश्चितताका लागि केही कानून संशोधन परिमार्जन र नयाँ निर्माणमा आफू लागि परेको बताउनुभयो। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचय पत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको आज निरीक्षण गर्नुहुँदै गृहमन्त्री लेखकले राष्ट्रिय परिचय पत्र सरकारको सुशासनसँग सम्बन्धित रहेकाले परिचय पत्र वितरणका सुस्त कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको हो। गृहमन्त्री लेखकले सामाजिक सुरक्षा भत्ताका लागि अनिवार्य नगर्ने तर ज्येष्ठ नागरिकलाई घर घर गएर परिचय पत्र उपलब्ध गराउने गरी अगाडि बढ़न निर्देशन दिनुभयो। रक्षा मन्त्री मानवीर राईले राष्ट्रिय विभूति अमर सिंह थापाको नेपालको इतिहासमा बेग्लै पहिचान रहेको बताउनु भएको छ। राष्ट्रिय विभूति वीर अमर सिंह थापाको 208 स्मृति दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री राईले थापा सहित राष्ट्र र राष्ट्रियताका लागि योगदान पुर्याउने सबै वीर वीरांगनाप्रति नेपाल सरकारको उत्तिकै सम्मान रहेको प्रष्ट पार्नुभयो। मन्त्री राईले राष्ट्र र राष्ट्रियताको सवाल भन्दा व्यक्तिगत इच्छा र चाहनामा समाज हिँडिरहेको अवस्थामा इतिहासमा त्यस्ता योगदान दिने व्यक्तिको खोजी गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। प्यालेस्टाइनी समूह हमासका शीर्ष नेता इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएको छ। इजरायलले तेहरानमा गरेको आक्रमणमा हानियाको निधन भएको हमासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। इरान र प्यालेस्टाइनले आक्रमण इजरायलले गरेको आरोप लगाए पनि इजरायलले कुनै प्रतिक्रिया जनाएको छैन। इरानका नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका केही क्षणपछि हमासका राजनीतिक विभाग प्रमुख हानियाको इजरायली आक्रमणमा मृत्यु भएको थियो। अब आर्थिक समाचार।
उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रोजगारी तथा स्वरोजगारी सृजनामा महत्वपूर्ण योगदान दिने, घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्धनमा सरकारले ध्यान दिने बताउनु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग बुधबार अर्थ मन्त्रालयमा भएको भेटघाटमा अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगका पक्षमा आवश्यक नीति नियम कानून निर्देशिका ल्याउन मन्त्रालय तयार रहेको स्पष्ट पार्नुभयो। सरकारले सबै खालका उद्योग व्यवसाय रोजगारी उत्पादन उत्पादकत्व लगायतका क्षेत्रमा देखिएका समस्या समाधानका विषयहरूमा सूक्ष्म रूपमा अध्ययन गरिरहेको अर्थमन्त्रीले उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण भूमिकामा रहेका मुलुकका उद्योगी व्यवसायीबाट प्राप्त राय सुझावलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। भेटघाटमा महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले मुलुकको अर्थतन्त्रको सम्भागका रूपमा रहेका लघु घरेलु तथा साना उद्योगको अवस्था हाल दयनीय रहेकोले राहत तथा उद्धारका पक्षमा प्रभावकारी कदम चाल्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बुधबार नेपाली शेयर बजारको कारोबार हालसम्मकै उच्च रकम बराबरको भएर नयाँ रेकर्ड निर्माण गरेको छ। यस दिन नेप्सेमा 21,91,15,00,000 रुपियाँ बराबरको शेयरको किनबेच भएको छ। यस दिन कारोबार रकम हालसम्मकै उच्च रकम हो। यसअघि 2078 साउन 31 गते नेप्सेमा 21,64,00,000,000 शेयरको किनबेच भएको थियो। बुधबारको कारोबार रकम पछि नेपाली शेयर बजारमा नयाँ रेकर्ड निर्माण भएको हो। यस दिन नेप्से परिसूचक 64.25 अंकले बढेर 2,760.90 पुगेको छ। बुधबार 10 कम्पनीहरूको शेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन 11 कम्पनीहरूको शेयर मूल्य 9% भन्दा बढीले बढेको छ। बुधबार बजारका 13 उपसमूह मध्ये 13 उपसमूहको परिसूचक वृद्धि भएको छ, जसमध्ये वित्त उपसमूहको परिसूचकमा सर्वाधिक 8.08% बढेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक अन्य देशकोलाई समेत अध्ययन गरेर अगाडि बढाउने बताउनु भएको छ। उद्योग तथा वाणिज्य र संघ तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकमा मन्त्री भण्डारीले विद्युतीय व्यापार विधेयक 2080 सम्बन्धमा छलफल भइरहेको र सम्बन्धित क्षेत्रका विज्ञहरूसँग समेत छलफल अघि बढाउने बताउनुभयो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
नेपालका प्रिन्स दाल पेरिस ओलम्पिक्सको तेस्रो खेलमा पनि पराजित भएका छन्। अनुभवी तथा युरोपमा 3 पटक विभिन्न प्रतियोगितामा 3 काँस्य विजेता मिसा जिल्भरम्यानसँग सोझो सेटमा पराजित भएका हुन्। मिसाले प्रिन्सलाई 22-12 र 21-10 सोझो सेटमा पराजित गरे। मिसाको यो 4 ओलम्पिक हो। यसअघि उनले लन्डन, रियो र टोकियो ओलम्पिक्समा प्रतिस्पर्धा गरेका थिए। 35 वर्षका मिसाले 17 पटक वर्ल्ड च्याम्पियनशिप खेलिसकेका छन्। उनले सन् 2019 र सन् 2023 युरोपियन गेम्स र 2022 युरोपियन च्याम्पियनशिपमा काँस्य जितेका थिए। युवा खेलाड़ी प्रिन्स नेपालबाट ओलम्पिक्समा सहभागी हुने पहिलो ब्याडमिन्टन खेलाड़ी हुन्। प्रिन्स पहिलो खेलमा डेनमार्कका विश्व नम्बर 2 खेलाड़ी भिक्टर एलेक्ससँग र दोस्रो खेलमा आयरल्याण्डका न्याथ न्युङसँग सोझो सेटमा पराजित भएका थिए। तेस्रो खेल अगाडि नै प्रिन्स समूह चरणबाट बाहिरिसकेका थिए। नेपालबाट सहभागी 7 मध्ये 6 खेलाड़ी पहिलो चरणबाट बाहिरिसकेका छन्, जसमध्ये पौडीका एलेक्जर चाहले राष्ट्रिय रेकर्ड कायम गरेका थिए। अब नेपालको तर्फबाट सन्तोषी श्रेष्ठले म्याराथनमा सहभागिता जनाउनु बाँकी छ। संकटा क्लबले ललित स्मृति एन्फा U18 युथ लीगमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। सातुबाट स्थित एन्फा मैदानमा बुधबार भएको खेलमा संकटाले आर्मीलाई 2-1 पराजित गरेको हो। दोस्रो जितसँगै संकटाले 6 खेलमा 6 अङ्क जोडेको छ। संकटा 7 स्थानमा उक्लिएको छ। आर्मी समान खेलबाट 4 अङ्कका साथ 9 स्थानमा झरेको छ।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरहेको केही स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राजनीतिक स्थायित्व विकास र सुशासनको माध्यमबाट देशलाई समृद्धितर्फ लैजानुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। राष्ट्रपतिद्वारा मन्त्री परिषदको सिफारिशमा बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुख नियुक्त। संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अघि बढ़नुपर्ने उप प्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको भनाई। र हमासका नेता इस्माइल हानियाको तेहरानमा हत्या। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।